नमस्कार। अब हेर्नुहोस् न, नेपालको अर्थतन्त्रमा कृषिले करिब 24.7% योगदान गर्छ अनि 60% भन्दा बढी जनसङ्ख्या यसैमा आश्रित छन्। यो त आर्थिक सर्वेक्षण 2080-81 नै भनेको कुरा भयो।
हो, एकदम ठूलो हिस्सा छ कृषिको।
तर एउटा अलि अचम्मलाग्दो कुरा के छ भने, नेपाल राष्ट्र ब्याङ्कको एउटा अनुमान अनुसार जम्मा 11% किसान परिवारले मात्रै ब्याङ्कबाट ऋण पाएका छन् रे।
त्यो 11%को आँकडाले मतलब वित्तीय पहुँचमा कत्रो खाडुल छ भन्ने देखाउँछ, तर फेरि यसमा सुधारको सम्भावना पनि त्यत्तिकै छ।
हो नि, त्यही भएर आज हामी यही विषयमा अलिक गहिरिएर कुरा गरौँ न त। हामीसम्म भएका स्रोतहरूको आधारमा नेपालमा कृषि ऋण लिने अवसरहरू के छन्, प्रक्रिया कस्तो छ, यसबारे छलफल गरौँ।
एकदम। आजको हाम्रो यो विमर्शमा हामीले पाएका सामग्रीहरूलाई केलाएर हेर्दा, कृषि ऋणका प्रकारहरू के कस्ता छन्, आवेदन कसरी दिने, अनि सरकारी अनुदान ब्याज छुटको कुराहरू, अनि अझ महत्त्वपूर्ण कुरा, जग्गा नहुने किसानले पनि कसरी ऋण लिन सक्छन् त, केही वैकल्पिक उपायहरू छन् कि, यसबारे पनि हामी कुरा गर्नेछौँ।
अनि स्रोतहरूमा केही चाखलाग्दा कुरा पनि छन्, जस्तो ब्याङ्कहरूले आफ्नो कुल लगानीको 15% कृषिमा अनिवार्य लगाउनुपर्छ भन्ने नियम छ नि।
हो, त्यो नियम छ।
के यसले साँच्चै किसानलाई ऋण पाउन अलि सजिलो बनाएको छ त? मतलब व्यवहारमा कस्तो देखिएको छ यो?
हेर्नुहोस्, त्यो 15% अनिवार्य लगानीको निर्देशन आफैमा महत्त्वपूर्ण छ। यसले ब्याङ्कहरूलाई कृषि ऋण स्वीकृत गर्न एक किसिमको दबाव त सिर्जना गर्छ नै, अनि कृषि क्षेत्रप्रति अलि उदारो हुन पनि प्रेरित गर्छ। पहिलेको तुलनामा यसले प्रक्रियालाई केही हदसम्म सहज बनाएको त पक्कै हो। हुन त व्यवहारमा यसको पूर्ण कार्यान्वयन र अनुगमन अलि चुनौतीपूर्ण हुन सक्छ।
ए, अनि सँगसँगै स्रोतहरूले युवा र महिला उद्यमीहरूलाई लक्षित गरेर के अरे 5%सम्म ब्याज अनुदान दिने व्यवस्थाबारे पनि भनेका छन्। त्यसले गर्दा लक्षित समूहलाई थप प्रोत्साहन मिलेको छ।
हो, त्यो पनि राम्रो पक्ष भयो। अनि त्यो 5,00,000 रुपियाँसम्मको ऋणको प्रक्रिया सरल बनाइएको कुरा पनि छ नि, त्यो त सानो स्तरमा काम गर्ने किसानका लागि निकै सहयोगी हुनुपर्छ, होइन?
हो नि, सानो ऋणको लागि प्रक्रिया अलि छिटो र सजिलो बनाउने प्रयास भएको छ।
तर सबैभन्दा ठूलो समस्या त फेरि वै धितोको आउँछ होला, विशेष गरी भूमिहीन किसानहरूको लागि। स्रोतहरूमा समूह जमानी, लिज सम्झौता, गोदाम रसिद जस्ता विकल्पको कुरा पनि आएको छ। यिनीहरूले कसरी काम गर्छन्, अलि प्रष्ट पारिदिनुहुन्छ कि?
ए, त्यो वैकल्पिक धितो प्रणालीहरू त्यसले जग्गा नहुने किसानलाई साँच्चै ठूलो राहत दिएको छ। जस्तो समूह जमानीमा कस्तो हुन्छ भने, किसानहरूको एउटा समूह बन्छ, होइन? अनि उनीहरूले एक अर्काको ऋणको लागि सामूहिक रूपमा जिम्मेवारी लिन्छन्। एकजनाले तिर्न नसके समूहले बेहोर्ने भन्ने हुन्छ, यसले ब्याङ्कको जोखिम घट्छ।
ए,
अनि लिज सम्झौतामा चाहिँ किसानले भाडामा लिएको जग्गाको जुन सम्झौता छ त्यसैलाई धितोको आधार बनाउन सकिने भयो।
ठिक छ।
अनि गोदाम रसिद चाहिँ अनि फरक र रोचक छ। यसमा किसानले आफ्नो उत्पादन जस्तै धान मकैलाई मान्यता प्राप्त गोदाममा भण्डारण गर्छन्, अनि त्यो भण्डारण गरेको रसिदलाई धितो राखेर ऋण लिन सक्छन्। यसले के फाइदा भयो भने, फसल बेच्नु अघि नै उनीहरूले आवश्यक पैसा पाउँछन्।
ए, हो र, यो गोदाम रसिदको अवधारणा त निकै व्यवहारिक रहेछ नि। बजार भाव राम्रो नहुँदासम्म फसल रोकेर राख्न पनि मद्दत पुग्ने भयो।
एकदम।
त्यसो भए स्रोतमा उल्लेखित कमला तामाङको उदाहरण यही मोडेल अन्तर्गत पर्यो होला, होइन? उहाँले जग्गा बिना नै लिज सम्झौता र खरिद सम्झौता देखाएर 7,00,000 ऋण लिएर टमाटर खेतीमा सफल हुनुभएको कुरा, यो त साँच्चै प्रेरणादायी छ।
हो, कमलाजीको सफलताले यी अल्की वैकल्पिक उपायहरू सम्भव छन् र काम गर्छन् भन्ने एउटा राम्रो उदाहरण हो। अब ऋणका प्रकारहरूको कुरा गर्दा स्रोतहरूले के देखाउँछन् भने, पशुपालन, बाली उत्पादन, सिँचाइ वा कृषि उपकरण किन्न, अनि व्यावसायिक खेती जस्ता विभिन्न उद्देश्यका लागि ऋण पाइन्छ।
धेरै किसिमका राय छन्।
अनि आवेदन प्रक्रिया पनि पहिलेभन्दा अलि सुध्रिएको छ, खास गरी साना ऋणहरूका लागि प्रक्रिया सरल छ। धेरै ब्याङ्कहरूले अब त अनलाइन आवेदन र स्थानीय भाषामै फारम उपलब्ध गराउन थालेका छन्।
प्रक्रिया सजिलो भयो भन्दा भन्दै पनि केही कुरामा त किसानहरू झुकिन सक्छन् होला नि, वा केही चुनौतीहरू होलान्। स्रोतहरूले त्यस्तो केही औल्याएका छन् कि?
छन् नि। एउटा मुख्य समस्या के देखिन्छ भने, कार्यशील पुँजीको सही अनुमान लगाउन नसक्नु।
कार्यशील पुँजी मतलब?
मतलब खेती सञ्चालन गर्न नियमित चाहिने खर्च,
जस्तै बिउ मल कामदारको ज्याला आदि। यसको अनुमान कम भयो भने पछि पैसा नपुग्ने हुन सक्छ।
ए हो त।
अनि अर्को महत्त्वपूर्ण कुरा हो बीमा। धेरैले कृषि बीमालाई अलि व्यवस्था गर्छन्, तर मौसमले साथ नदिँदा वा रोग किराले बाली सखा पार्दा बीमाले ठूलो सुरक्षा दिन्छ।
त्यो त हो।
त्यसैले आवश्यक कागजातहरू, नागरिकता, व्यवसाय योजना, धितो सम्बन्धी कागज, दर्ता प्रमाणपत्रहरू, यी सबै जुटाउनु पर्यो। अनि आफ्नो आवश्यकता अनुसार सही ऋण योजना छान्नु पनि उत्तिकै जरुरी छ।
भनेपछि तयारी चाहिँ राम्रै रहनुपर्ने देखियो, तर समग्रमा हेर्दा हामीले हेरेका स्रोतहरूले के संकेत गरिरहेका छन् भने नेपालमा कृषि ऋण पाउन पहिले भन्दा अलि सहज चाहिँ बन्दै गएको छ।
हो, त्यो देखिन्छ।
त्यो पहिलेको साउ महाजनमाथिको निर्भरताबाट अलि अलि औपचारिक ब्याङ्किङ प्रणालीतर्फको यात्रा अनि राष्ट्र ब्याङ्कको निर्देशन, त्यो 15% कोटा, सरकारी अनुदान र यो वैकल्पिक धितोका व्यवस्थाहरूले पक्कै पनि किसानहरूलाई आशा जगाएको हुनुपर्छ।
निश्चय पनि पहुँच बढेको देखिन्छ पहिलेको तुलनामा। तर अब भविष्यतिर हेर्दा एउटा विचारणीय प्रश्न उठ्छ।
कस्तो प्रश्न?
जस्तो कि जलवायु परिवर्तन अनुकूल कृषि, क्लाइमेट स्मार्ट एग्रिकल्चरको कुरा छ, पूर्ण रूपमा डिजिटल ऋण प्रक्रियाको कुरा आउला, वा ब्लकचेन प्रविधिमा आधारित कृषि उपजको मूल्य श्रृङ्खला, यस्ता नवीन अवधारणाहरूले यो बढ्दो पहुँचलाई अझै कसरी प्रभावकारी बनाउन सक्लान् र यी प्रविधिहरूले नेपालको कृषि क्षेत्रको रूपान्तरणमा कस्तो भूमिका खेल्न सक्लान्, यो विषयमा थप खोज र विमर्श आवश्यक देखिन्छ। यो चाहिँ हाम्रा हालका स्रोतहरूको दायराभन्दा अलि परको कुरा भयो।
एकदमै विचारणीय प्रश्न। जय किसान, जय नेपाल।